چیز ہے یہ کندھے کا جام ہو جانا، اسے کیا کہا جاتا ہے اور اس کے مفہوم بتائیے ہمیں۔
میڈیکل کی اصطلاح میں جو ہے اس کو ایڈہیسو کیپسولائٹس کا کہتے ہیں، اور سادہ زبان میں جو اس کو تھوڑا سا سادہ کرنے کے لیے فروزن شولڈر کے نام سے جو ہے، یا اس کو اردو میں ہم کہہ لیں کندھے کا جام ہونا۔ اب دیکھیں جسم میں مختلف جوڑ ہیں، جہاں پہ بھی معاف کیجیے گا جہاں پہ بھی ہڈیاں آپس میں ملی ہوتی ہیں، جوڑ ہوتے ہیں، تو یہ والا جو مسئلہ ہے کندھے میں ہی زیادہ ہوتا ہے۔ جسم کے کسی اور جوڑ کو کوئی اس طرح کی پریشانی عام طور پہ تھوڑی بہت ہو سکتی ہے، لیکن اس شدت کے ساتھ جو ہے جتنا کندھے میں یہ تکلیف ہوتی ہے، اور کندھے میں کندھا جکڑا جاتا ہے، اس کی حرکت پوری کی طرح رک جاتی ہے، یہ کسی اور جوڑ میں اس طرح کی صورتحال دیکھنے میں نہیں ملتی۔ عام طور پہ یہ ہوتا ہے کہ جس طرح آرتھرائٹس کی مختلف اقسام میں اگر جوڑ اس سے متاثر ہوتے ہیں، اس میں رینج آف موشن کم ہوتی ہے، لیکن اس کے کیپسول جو ہیں اس شدت کے ساتھ سٹیفنس کا شکار نہیں ہوتے۔ اب ہمارا جسم جو ہے اس میں جو مختلف طرح کے جوڑ ہیں، یہ جو ہڈیاں ان کا آپس میں ملاپ ہوتا ہے، تو ان کی مختلف طرح کی اقسام ہیں کہ بعض جگہوں پہ ہمیں سٹیبلٹی چاہیے ہوتی ہے، یہاں جہاں پہ مضبوطی چاہیے ہوتی ہے، اس کا مقصد کچھ اور ہوتا ہے، حفاظت لینا ہوتا ہے۔ مثال کے طور پہ سر والی جو ہڈیاں ہیں ان کے درمیان یہ پوری طرح آپس میں جو ہے وہ جکڑی ہوتی ہیں، بہت خفیف سی معمولی سی اس میں موومنٹ حرکت ہوتی ہے۔ یا دوسرے گھٹنے والا جوڑ لے لیں یا کوہنی والا، یہ خاص حد تک جو ہے وہ 90 کے درجہ جو ہے یہاں تک کھلتے ہیں۔ تو یہ والے جو جوڑ ہیں، کندھے والا جوڑ ہو گیا یا ہمارا ہپ جوائنٹ ہے، اس میں چاروں اطراف میں آپ اس کو گھما سکتے ہیں، یعنی رینج جو ہے ایک موومنٹ کی اس میں زیادہ ہوتی ہے۔ جب حرکت زیادہ ہے تو وہ حرکت ایک طرح کی قربانی دے کے، جو اس مضبوطی کو قربانی دے کے یہ حرکت حاصل ہو رہی ہوتی ہے، کیونکہ اس کی ہمیں ضرورت ہوتی ہے۔ تو اب جوڑ کو اس کے ارد گرد جو ہے وہ لیگامنٹس ہوتی ہیں جنہوں نے دو ہڈیوں کو آپس میں جوڑا ہوتا ہے، پھر پٹھے ہوتے ہیں اس کے، ٹینڈون جو ہے وہ جوڑوں کو ملے ہوتے ہیں، تو اس کے اوپر جو ہے بعض جوڑوں میں ایک کیپسول نما، اس کے اندر فلوئڈ سا ہوتا ہے، سینویل فلوئڈ، تو تاکہ یہ جس جوڑ جو ہے وہ پوری طرح مضبوط رہے۔ اس کو جب ہم کوئی وزن اٹھاتے ہیں یا کوئی چوٹ لگتی ہے تو اس دباؤ کو وہ پوری طرح برداشت کر لے۔ لیکن یہ ہوتا ہے کہ بعض اوقات مختلف وجوہات کی بنیاد پہ کوئی چوٹ لگتی ہے، وہاں پہ جو بھی ساختیں ہیں ان ساختوں میں کوئی مسئلہ بنتا ہے، تو اس درد کا جب احساس ہونا شروع ہوتا ہے تو ہم زیادہ لمبے عرصے کے لیے اس جوڑ کو حرکت نہیں دیتے۔
بالکل،
تو اس کے ساتھ جب زیادہ دورانی کے لیے کوئی اس طرح کا کوئی بھی مخصوص جو ہے وہ اس میں حرکت نہ دی جائے، وہ ایک ہی حالت میں رہے، تو اس میں ایک طرح کی جو ہے سختی آ جاتی ہے۔ تو اس سختی کے بعد وہ جس بیماری کی وجہ سے یہ مسئلہ ہوتا ہے یا جس تکلیف کی وجہ سے اس کو ہم ایک خاص حالت میں رکھتے ہیں، ایک خاص عرصے کے بعد یہ ہوتا ہے کہ وہ مطلوبہ تکلیف تو چلی گئی لیکن اس کے اثرات جو ہیں وہ بعد میں رہتے ہیں، وہاں پہ جو ایک رینج آف موشن ہے، حرکت کا دائرہ وہ محدود ہو جاتا ہے۔ تو اس حالت کو یہ جو کیپسول کا جکڑا جانا، کیپسول میں ایک طرح کی سوزش آ جانی، جو میڈیکل کی اصطلاح میں کہتے ہیں کیپسولائٹس، کیپسول میں ایک طرح کی وہ سوزش کا آنا، تو اس حالت کو جو ہے وہ فروزن شولڈر کہا جاتا ہے،
کندھے کا جام ہو جانا۔ چلیں یہاں تو یہ بات واضح ہو گئی کہ یہاں پر ٹھنڈ ونڈ نہیں لگتی کہ جس کی وجہ سے اسے فروزن شولڈر کہا جاتا ہے۔ ڈاکٹر صاحب، وجوہات کے بارے میں گفتگو کرتے ہیں کہ مثال کے طور پر میں نے کوئی وزنی چیز اٹھا لی ہے یا میرا کندھا جو ہے کہیں زور سے لگا ہے، کیا اس وجہ سے صورتحال پیش آتی ہے یا کوئی اور خاص وجہ ہے؟
جی بالکل، کوئی ہم نے وزنی چیز اٹھائی ہے اور وہ جو وزنی چیز ہے وہ میری ایک جو اپنی استعداد ہے، طاقت ہے، وہ اس سے زیادہ ہے، تو اس کی وجہ سے یہ ہوگا کہ آپ کو چوٹ لگے گی۔ اب کہیں پہ آپ گرتے ہیں یا کوئی آپ کا کام اس نوعیت کا ہے، وہ ایسا نہیں کہ اس کا کیپسول میں مسئلہ بنا ہے، اس کے ارد گرد اور بھی بہت سارے پٹھے ہوتے ہیں۔ مثال کے طور پہ میڈیکل کی اصطلاح میں ہم کہتے ہیں کہ روٹیٹر کافی ہے، پٹھے چار پٹھے ہوتے ہیں جو آپ جب کندھے کو ہم اوپر لے کے جاتے ہیں یا ہاتھ کو اوپر اٹھاتے ہیں، تو اس وقت اگر ان حصوں پہ چوٹ لگتی ہے یا اس کے اطراف میں دوسری جگہوں پہ بھی چوٹ لگتی ہے تو اس کی چوٹ کے ساتھ ایک درد کا احساس ہوتا ہے۔ اب اس کے بارے میں کہا جاتا ہے کہ اس کی کوئی ایگزیکٹ وجہ جو ہے وہ ہمارے پاس نہیں ہے کہ ہم قطعی طور پہ کہیں کہ اس وجہ سے یہ مسئلہ ہوتا ہے۔ اب اس کی جو ہے دوسری بھی اس میں اقسام کے طور پہ اگر اس کو کہا جائے کہ بعض تو ہوتا ہے کہ किसी ख़ास वजह से बास ख़ास लोगों में, मिसाल के तौर पे जब उम्र ज़्यादा होती है तो 40 से 60 के दरमियान जो अफराद होते हैं, 40 से 60 साल की उम्र के अफराद, इनमें ये मसला ज़्यादा होता है। ख़वातीन में ये मसला मर्दों की नस्बत ये ज़्यादा देखने को मिलता है। और उसके बाद जो लोग ज़्यादतीस के मरीज़ होते हैं उनमें भी ये मसला ज़्यादा होता है, और इस तरह के जो लोगों को है ये तकलीफ़ ज़्यादा होती है।
एजाज तनवीर साहब हमारे लिए सवाल भेजते हैं और पढ़ते हैं इनका सवाल। जब ये सुबह सो कर उठते हैं तो हल्का हल्का कंधे में दर्द था, बायां बाजू ऊपर नहीं उठ रहा था, दूसरे हाथ की मदद से ऊपर किया, दर्द ज़्यादा था और यानी फिर दर्द के साथ सोजिश की गोलियां भी इन्होंने जो है इस्तेमाल की, लेकिन अब कभी कभी बाजू ऊपर करता हूँ तो कंधे में से टिक की आवाज़ आती है और महसूस होती है, क्या वजह है इसकी?
देखिए, इस तरह का जो मसला होता है कि एक्यूट यानी वो फौरी तौर पे एक मसला सामने आ गया, ये होता है कि आप रात को सोए हैं कि किसी ख़ास हालत में लंबे दौरानिए के लिए वो एक ख़ास स्ट्रक्चर जो है उसी जगह पे रहा है, तो उस पर कोई चोट लगी है या ज़्यादा खिंचाव आया है, या दिन में कोई काम करते हुए उस वक्त आपको महसूस नहीं हुआ वहाँ पर कोई खिंचाव आया है, तो कोई टेयर टाइप जो है वो लिगामेंट में हो सकता है, वो टेंडन जो है जब कोई पट्ठे को हड्डी से मिलाना होता तो दरमियान में कनेक्टिव टिश्यू होती है टेंडन, उसमें मसला बन सकता है, तो उसके चोट की वजह से वहाँ पे सोजिश आती है और ये वाला मसला सामने आता है, और वो कुछ दिनों तक है वो जैसी असल जगह पे वो जगह ठीक होती है वो चूँकि सोजिश कम होना शुरू हो जाती है वक्त के साथ, तो ये मसला हल हो जाता है। ये जो फ्रोजन शोल्डर है ये इस कैटेगरी में नहीं आता। और साथ जो इन्होंने कहा है कि वो एक आवाज़ सी आती है, वो हड्डियों में जब मुख्तल तरह के आर्थराइटिस टाइप और इस तरह की वो चीज़ें जब लिगामेंट कमज़ोर हो रही होती हैं, स्नाइवल फ्लूड कम हो रहा होता है, तो इस तरह के जो है वो आवाज़ उसके साथ क्रिपाइटिस जो है उसका वो होता है,
आना शुरू हो जाता है। बिल्कुल। इसकी एग्जाम के अगर गुफ्तगू हमारी मुकम्मल हो गई, चलते हैं एग्जाम की तरफ।
जी बिल्कुल, हम वक्फे से पहले उसकी वजूहात और उसकी एग्जाम के बारे में बात कर रहे थे। अब एक तो हमने कहा कि इसकी कोई एग्जैक्ट वजह हमें पता नहीं है कि इस तरह, अब जो मुख्तलिफ बीमारियों की वजह से होती है कि जिन लोगों को डायबिटीज़ है, ज़्यादतीस के जो मरीज़ हैं उनमें इसकी शरह ज़्यादा होती है, यानी सेकेंडरी तौर पर जो दिल के मरीज़ होते हैं उनको ये मसला ज़्यादा बनता है, या थायरॉयड ग्लैंड के जिन लोगों में मसला होता है, या जिस तरह आप शुरू में बात कर रही थी डिप्रेशन पे, डिप्रेशन एक अननोन सी एक बहुत बड़ी वजह है, और डिप्रेशन बहुत सारी दूसरी बीमारियों की भी जो है एक बड़ी वजह होती है। अब देखें, ये जो हम आज बात कर रहे हैं कंधे वाले जोड़ पे एडहेसिव कैप्सुलाइटिस, इसका एक मसला है। अब ये स्क्रीन पे जो आप देख सकते हैं कि ये मुख्तलिफ हड्डियाँ हैं, अब कंधे वाला जोड़ जो है वो पीछे एक शोल्डर ब्लेड होता है, स्कैपुला हम उसको कहते हैं मेडिकल इस्लाम में, नीचे हुमरस बोन होती है। अब ये जब ऊपर वो गुलाई में जिस तरह आप वहाँ पे यहीं पे शरियानों का एक दायरा भी लगा हुआ है, अब देखें यहाँ पे उसकी जो एक गोला सा बना हुआ है उसको अब सिर्फ एक तरह से कह लें कि जुड़ा हुआ है, अब उसको सारी जो मजबूती फराहम की होती है इसके इर्द गिर्द जो लिगामेंट्स होती हैं, पट्ठे होते हैं या कैप्सूल है, इसी की वजह से अब यहाँ पे ये जोड़ की जो हार्ड सर्फेस हैं, जिस जो सख्त हड्डियाँ हैं, इनकी साख जो है इस नौयत की है ताकि एक हरकत जो उन्हें उसे ऊपर लेके जाना या दाएं बाएं जहाँ पे भी उसको घुमाना होता है या दायरे में उसको घुमा लें ताकि वो सारी की सारी जो है हमें हरकत का दायरा वो मिले, और मजबूती के लिए फिर वो उसके लिगामेंट पट्ठे और ये सारे स्ट्रक्चर होते हैं। तो यहाँ पे जहाँ पे आप देख सकते हैं कि जो सुर्ख रंग में हैं वो शरियाने हैं, पीले रंग में वहाँ पे वो आसाब दिखाए गए हैं, वो सामने एक कॉलर बोन है जो आसाब वगैरह शरियाने उसके नीचे से होके गुजर रहे हैं, और जब यहाँ पे कोई मसला बनता है वो पट्ठों का मसला हो सकता है, कोई हड्डी का मसला, अगर खुदा न खास्ता यहाँ पे इस जोड़ पे इन आसाब पे कोई दबाव पड़ रहा होता है तो वो मुख्तलिफ तरह के मसाइल पैदा होते हैं, थोरेटिक आउटलेट सिंड्रोम एक होता है, फिर यहाँ पर अगर शरियानों पर दबाव पड़ता है कि नीचे की तरफ जो है वो ब्लड सप्लाई वो रुक सकती है। खैर ये आज के मौजूद से थोड़ा सा हट के वो हमने उस पर भी थोड़ी सी बात कर ली है। अब यहाँ पे जो मसला बनता है, अब ये यहाँ पे आप जो है वो कैप्सूल को भी इस तस्वीर में आप देख सकते हैं, अब वो रोटेटर कफ जिस वक्फे से पहले जब हमने बात की थी वो चार मसल्स होते हैं, वो एक ग्रुप सा बनता है, اب چونکہ مختلف یہ ساختیں جو ہیں یہاں پہ بڑی پیچیدہ انداز میں ایک دوسرے سے ملی ہوتی ہیں، تو جب یہاں پہ کوئی چوٹ لگتی ہے اس چوٹ کی وجہ سے، سوزش کی وجہ سے یہ مسئلہ سامنے آتا ہے۔ اب اس کے بعد جو ہے اس کی مختلف طرح کی سٹیجز ہیں،
ٹھیک ہے،
اس کو تین حصوں میں ہم تقسیم کرتے ہیں۔ اب اس کا جو پہلا مرحلہ ہوتا ہے اس کے پوری بیماری کا، جو پورے ایک سسٹمیٹک وے میں جاتی ہے، اس کو ہم کہتے ہیں کہ فریزنگ فیز، اس کا
شروع ہو رہا ہوتا ہے۔
اس میں ایک طرح سے کوئی کسی بھی وجہ سے یہاں پہ مسئلہ بنا ہے اور وہ مسئلہ شروع ہو رہا ہے۔
ڈاکٹر صاحب ہم بات کریں، تین سٹیجز ہیں، پہلی سٹیج ہماری ہے فریزنگ، گفتگو کا مکمل
جی جب مسئلہ شروع ہوتا ہے تو وہ والی سٹیج جو ہے اس کو ہم فریزنگ کہتے ہیں،
ٹھیک ہے،
یعنی جب ایک درد کا احساس وہ بہت زیادہ ہوتا ہے، اس حصے کو ہلانا، بازو کو آگے پیچھے کرنا یہ بہت مشکل ہوتا ہے،
دشوار ہو جاتا ہے،
سونا ان لوگوں کے لیے بڑا مسئلہ بنا ہوتا ہے، اور خاص طور پہ یہ کرتے ہیں کہ یہ جو مریض ہے وہ اپنے بازو کو بالکل ساتھ کر کے، جوڑ کے جسم کے ساتھ اور اندر کی طرف جو اگلا حصہ ہے وہ اس حالت میں اس کو رکھے گا، وہاں پہ اس کو تھوڑا بہت سکون ملتا ہے۔ یہ اس کا دورانیہ جو ہے وہ تقریباً 3 سے 6 ماہ، مختلف جو ہے اب لٹریچر اس کو مختلف بتاتا ہے، اب یہ فرد کے حساب سے بھی ہو سکتا ہے وہ فرق کرتا ہو، لیکن عام طور پہ جو ہے ہم ایک اندازے کے مطابق یہ کہہ سکتے ہیں کہ 3 سے 6 ماہ تک کا جو دورانیہ ہے وہ یہ سٹیج چلتی رہتی ہے، جس میں ایک خاص طور پہ اس کی جو بڑی ایک نشانی ہوتی ہے کہ درد جو ہے اس کی شدت زیادہ ہوتی ہے، موومنٹ جو ہے وہ کم ہوتی جاتی ہے، حرکت کا دائرہ۔ اب جو دوسرا اس کا مرحلہ ہوتا ہے اس میں فروزن، ایک طرح سے درد جو ہے وہ قدرے کم ہو جاتا ہے، لیکن جو جمنے والا اس کا کام ہے، ایک طرح کا پوری طرح ایک جکڑا جاتا ہے، اس میں حرکت کا دائرہ بہت ہی محدود ہو کے رہ جاتا ہے، عام طور پہ روزمرہ کی جو ایکٹیویٹیز ہوتی ہیں ان کی انجام دہی بہت دشوار ہو جاتی ہے۔ پھر جب تیسرے مرحلے میں جاتے ہیں اس کو ہم کہتے ہیں کہ تھائنگ، یعنی اس میں ایک اس کو سادہ زبان میں جیسے برف کا پگھلنا یا یعنی ایک جمی ہوئی چیز جو ہے وہ اس کا جو جکڑاؤ ہے، ایک سختی ہے، اس میں کمی واقع ہوتی ہے اور درد جو ہے وہ بھی قدرے کم ہونا شروع ہو جاتا ہے، اور وقت کے ساتھ ساتھ جو ہے وہ ٹھیک ہونے کی بہبودی کی طرف جا رہا ہوتا ہے۔ یہ والا جو اس کا بھی دورانیہ ہے، جو درمیان والا ہے فروزن اس کا دورانیہ قدرے زیادہ ہوتا ہے، 3 سے 18 ماہ تک بھی وہ چلا جاتا ہے۔ جو آخری حصہ ہے تھائنگ، جس میں اس کا جکڑاؤ جو ہے وہ کم ہو رہا ہے، تو وہ بھی تقریباً 3 سے 6 ماہ تک یہ چلتا ہے۔ تو یہ سارے جو تینوں اس کی سٹیجز ہیں جب کسی کو یہ مسئلہ پیش آتا ہے۔ اب ایسا نہیں ہے کہ اس کی شرح بہت زیادہ ہے، معاشرے کے تقریباً 4% افراد اس میں مبتلا ہوتے ہیں، یا دوسرے بیماریوں کی وجہ سے جو ثانوی طور پہ جن لوگوں کو یہ مسئلہ پیش آتا ہے، تو ان لوگوں کے لیے یہ اس کے بارے میں آگاہی بہت ضروری ہے، کیونکہ اگر خدا نہ خواستہ ان کو درد ہو رہا ہے اور وہ اپنے بازو کو ایک خاص حالت میں رکھتے ہیں، وہ کہتے ہیں کہ اس کو ریسٹ دینا ہے، اور چونکہ درد کا احساس ہوتا ہے تو وہ ہلانے میں بہت وہ درد مزید بڑھتا ہے، اگر وہ اس ڈر سے، درد کے خوف سے اس کو لمبے عرصے کے لیے اس حالت میں رکھتے ہیں کہ جہاں پہ درد نہیں ہوتا، تو وہ بعد میں وہ مسئلہ بنتا ہے کہ اس کو اس کی اصل حالت کو، اس کی اصل حرکت کو حاصل کرنا وہ دشوار ہو جاتا ہے، وہ حاصل نہیں کر پاتے اور بعض کا آپریشن کرنا پڑتا ہے۔ تو اس لیے بہت ضروری ہے کہ کیونکہ اس نے ایک خاص عرصے کے بعد، اور ایسا بھی ہوتا ہے کہ اگر آپ کوئی بھی ٹریٹمنٹ اس کو نہیں دیتے تو بعض لوگوں کو اگر شدت اس کی بیماری کی کم ہے تو وہ خود بخود ٹھیک ہو جائے، لیکن بہتر ہے کہ آگاہی ہو اس بارے میں، اور فیزیوتھراپی اس میں بہت ضروری ہوتی ہے کہ اگر جب وہ جکڑاؤ آ رہا ہے اور اس کے ساتھ ساتھ فیزیوتھراپی کی جو موبلائزیشن ہے وہ اس میں دی جائے، اور خاص طرح کی جو ایکسرسائزز ہیں وہ فیزیوتھراپسٹ اس کو بتاتا ہے، اور خاص طرح کی حرکات کے ساتھ یہ اس میں یہ جو اس کی جمنے کی صلاحیت ہوتی ہے تھائنگ سٹیج تک بھی جب وہ جاتا ہے تو اس میں اس کو حاصل کرنے میں، اصل حرکت تک لے جانے میں آسانی رہتی ہے، وہ اتنا زیادہ نہیں جمتا، اور روزمرہ کے کام کاج کرنے میں بھی آسانی رہتی ہے، کم از کم اگر آسانی نہیں رہتی تو وہ کم از کم وہ اپنی अपनी रोजमर्रा के काम जो है उसको कर पाता है अगर फिजियोथेरेपी चलती रहे और उसके साथ दर्द को कंट्रोल करने के भी मुख्तलिफ तरीके होते हैं, क्योंकि अगर हम दर्द के लिए सिर्फ दवाइयों का इस्तेमाल करते रहें तो वो दवाइयाँ इसकी जो दरमियान वाली स्टेज होती है या शुरू वाली होती है उसमें दवाइयाँ भी इतना असर नहीं कर रही होती। मुख्तलिफ तरह की मोडलिटीज़ जो हैं उनके ज़रिए और मोबलाइजेशन के ज़रिए दर्द पर भी कंट्रोल किया जा सकता है, या दूसरी जो थेरेपी होती है हाइड्रोथेरेपी वगैरह तो उससे भी मदद ली जाती है, क्योंकि लंबा अरसा जब दवाई का इस्तेमाल करते हैं तो दवाई उसके साइड इफ़ेक्ट है वो दूसरे हिस्सों पे वो रुनमा हो सकते हैं, तो इसलिए बेहतर है कि फिजियोथेरेपी इसमें साथ चलती रहे।
हम गुफ्तगू कर रहे हैं यहाँ पर कंधा जाम होने के हवाले से, तो यहाँ पर हमने तकरीबन अपनी गुफ्तगू जो है मुकम्मल कर ली। तशखीस के हवाले से बात करते हैं कि किस तरह से डॉक्टर जो है वो पता लगाएगा कि हाँ जनाब जो है फ्रोजन शोल्डर है इसका।
जी, इब्तदाई तौर पे तो फिज़िकल एग्जामिनेशन, क्योंकि मस्कुलोस्केलेटल के जो मसले होते हैं उसमें मुख्तलिफ तरह के वो टेस्ट प्रोवोकेटिव टेस्ट होते हैं उनको अंजाम दे के, या मुख्तलिफ तरह के जो लैब टेस्ट हैं उनकी भी मदद ली जा सकती है, क्योंकि ये आर्थराइटिस के जो मसाइल हैं इस तरह इन चीज़ों को रूल आउट करना हो, एक्सरे लिया जाता है या MRI इस हिस्से की। तो ये जो आज का हमारा मौजू है एडहेसिव कैप्सुलाइटिस, इसकी तशखीस में ये होता है कि जब एक्सरे देखते हैं तो एक्सरे में वो कुछ चीज़ नहीं, ऐसी चीज़ नहीं होती कि जिसको हम कहें कि एबनॉर्मल है, यानी इसका एक्सरे नॉर्मल होता है लेकिन हरकत का जो दायरा है वो महदूद हुआ होता है, एक्टिव भी और पैसिव भी। एक्टिव हम ऐसी हरकत को कहते हैं जब पेशेंट खुद उसको जब कुछ कहा जाता है, कोई हरकत जो है उसको अंजाम ही के लिए कहा जाता है तो वो खुद से उसको कर लेता है।
ठीक है,
पैसिव उस वक्त होता है कि जब पेशेंट या उसको कहा जाता है कि नहीं हम खुद करेंगे, हम खुद पकड़ के उस हाथ को हिलाते हैं किसी की मदद के साथ जो है उसको पैसिव, यानी एक्टिव और पैसिव ये दोनों हरकत जो हैं उनमें जब उसको लेके जाते हैं तो वो कंधा नहीं बाहर की तरफ उसकी रोटेशन वो महदूद हुई पड़ी होती है, और उसके बाद जो है दर्द का एहसास और दूसरे जितनी भी इलामात उस पर हम जिक्र करते रहें तो इस हालत के साथ जो है इसकी तशखीस दी जाती है।
ठीक है, तो डॉक्टर साहब इसके इलाज की तरफ हम चलेंगे, आपने तशखीस बताई, इलाज घर पे खुद पैसे काम क्या नहीं इसको कंट्रोल कर सकते हैं, वो टकोर दी जाती है ठंडे गर्म की, क्या उससे हालत बेहतर होती है या नहीं, डायरेक्ट डॉक्टर साहब के पास जाना वहीं से इलाज शुरू करना अपना।
देखिए, डॉक्टर के पास जाना ज़रूरी होता है, एक अगर आप किसी भी आम डॉक्टर के पास जाएंगे जो जिसका वो फील्ड नहीं है, जो उस चीज़ में मसल्स में ये जो जोड़ों का मसला होता है उसमें अगर वो स्पेशलिस्ट नहीं है तो वो आमतौर पे यही करते हैं कि डॉक्टर आपको दर्द की दवाइयाँ देंगे, मसल रिलैक्सेंट वगैरह, ताकि आपको जो है वो नींद की दवाई दे दी, सुकून रहे, तो आपके जो ज़ाहरी मसाइल होते हैं यही होते हैं, लेकिन अगर उन्हीं दवाइयों को आप लगातार इस्तेमाल करते रहें तो उसके बड़े ख़तरनाक नतज सामने आते हैं, और ये वाली जो सारी दवाइयाँ होती हैं ये इस तरह के मसाइल इनका हल नहीं होती हैं। तो इसका जो असल माहिर होता है वो फिजियोथेरापिस्ट होता है। अब फिजियोथेरापिस्ट जो है जब हरकत को भी वो मेंटेन रखता है और उस मूवमेंट की जो रिस्ट्रिक्शन होती है जब उसको वो कैप्सूल को अपनी असल हालत में लाता है तो उसके साथ दर्द का एहसास भी जो है वो कम होना शुरू हो जाता है। अब जिस तरह आपने बात की कि कोई ठंडा गर्म वगैरह क्रायोथेरेपी, इसकी वजह से भी दर्द की शिद्दत कम होती है, और इस सारे जो ये जो मसला है इसने चूँकि एक ख़ास दौरानिया वो गुजारना होता है और उसके बाद ये ठीक हो जाता है। अब जिन लोगों को चूँकि दूसरे मसाइल होते हैं जिस तरह डायबिटीज़ का हमने जिक्र किया या थायराइड ग्लैंड का मसला होता है, दिल के जो मुख्तलिफ बीमारियाँ हैं, अब इन लोगों को सेकेंडरी तौर पे ये वाला मसला सामने आता है। ये मिसाल के तौर पे कुछ बीमारियों का हमने नाम लिया, तो जब सानवी तौर पे इन लोगों को ये मसला होता है तो बाज़ लोगों को ऐसा भी होता है कि उनके दोनों कंधे जो हैं उससे दो चार हैं एक वक्त में, तो आमतौर पर एक ही कंधा इस मुश्किल से दो चार होता है, लेकिन 5 से 7 साल के बाद या उस दौरानिए में ये होता है कि दूसरा कंधा भी इससे मुतासर हो सकता है। तो इसके लिए आप घर पे भी सादा से अंदाज में मुख्तल तरह की जो एक्सरसाइजेस हैं उनको आप अंजाम दे सकते हैं, यानी मकसद ये होता है कि जिस तरह आपका एक सालम कंधा, एक जिसको कंधे को मसला बिल्कुल नहीं है, जितनी
है।
बिल्कुल सेहतमंद कंधा, जितनी हरकत उसमें आ सकती हैं जिन अतराफ में वो जोड़ हरकत कर सकता है, वो सारी की सारी हरकत इनमें भी आप लाने की कोशिश करें, और सादा से तरीकों की मदद से, मिसाल के तौर पे आप घर में खिड़की है उसको बार बार जो है वो खोलते हैं बंद करते हैं, खिड़की है दरवाज़ा है किसी दीवार के साथ जो है अपना हाथ लगा के اب اس تصویر میں بھی آپ جو ہے وہ مختلف طرح کی جو ایکسرسائزز انہوں نے کر کے دکھائی ہوئی ہیں یا مختلف طرح کی حرکات ہیں ان کی مدد سے اب اوپر والی میں دیکھ لیں کہ اوپر کو جیسے لے کے جانا ہے کسی راڈ کی مدد سے وہ اوپر جا سکتے ہیں تاکہ دونوں ہاتھ جو ہے ایک ہی ڈائریکشن میں اوپر کو جائیں سامنے سے کسی چیز کا سہارا بھی لے سکتے ہیں یا بغیر کسی سہارے کے بھی آپ ہاتھ کو اوپر کی طرف لے کے جا سکتے ہیں پیچھے لے کے جا سکتے ہیں یا آپ دیوار کے متوازی کھڑے ہو کے دیوار کا سہارا لے کے اس کو ہم میڈیکل کی اصطلاح میں اسسٹو ایکسرسائزز اس کو کہا جاتا ہے تاکہ آپ ایک مدد لے کے اوپر وہ اس حرکت کا دائرہ جو ہے اس کو حاصل کر رہے ہوتے ہیں کیونکہ اگر وہ مدد آپ نہیں لیتے تو آپ کا درد کی شدت چونکہ زیادہ ہوتی ہے تو اس کی وجہ سے شاید اس کی انجام دہی میں مسئلہ پیش آئے لیکن جب اس طرح کی کسی چیز کی مدد لی ہوتی ہے تو وہ اوپر لے جانے میں آسانی رہتی ہے بالکل. پھر پینڈولم حرکات ہوتی ہیں کہ آپ کھڑے ہوئے یا لیٹ کے اپنے ہاتھ کو مختلف اطراف میں گھمائیں آگے پیچھے یا دائرے کی صورت میں اور اس میں یہ بھی ہوتا ہے کہ اگر ہاتھ میں کوئی چیز پکڑ لیں وزنی بہت زیادہ وزنی نہیں ہلکی پھلکی کوئی بوتل پانی کی بوتل پکڑ لیں یا کوئی اینٹ اس طرح کا پتھر تو اس کے ساتھ اگر اس کو گھماتے ہیں تو اس سے یہ ہوتا ہے کہ جو آپ کا کیپسول ہے اس کو تھوڑا سا کھلنے میں اس میں ایک مدد آتی ہے تو اب یہ ساری کی ساری حرکات آپ اس تصویر میں بھی دیکھ سکتے ہیں اور انٹرنیٹ پہ آپ سرچ کریں تو اس طرح کی بہت ساری تصاویر جو ہیں آپ کو سامنے آئیں گی ایک مدد کے طور پہ رہنمائی کے طور پہ اس طرح کی ورزشیں جو ہیں وہ انجام دیں اور اس میں ایک دوسری جو مدد مل سکتی ہے اگر درد کی شدت زیادہ ہے تو وہاں پہ ابتدائی طور پہ مختلف طرح کی جو اینسیڈ گروپ ہوتا ہے نان اسٹرائڈ اینٹی انفلیمیٹری ڈرگس مثال کے طور پہ ان میں ایسپرین ہے بروفین ہے جب آپ شروع کرتے ہیں تو بالکل ہلکی دوائیاں جو ہے وہاں سے شروع کریں اگر وہی آپ کے مسئلے کو حل کر رہی ہیں تو زیادہ ہائی پوٹینسی والی دوائیوں کی طرف نہ جائیں تو اس سے یہ ہوتا ہے کہ آپ کا جو درد ہے اس کو کنٹرول کرنے میں مدد ملتی ہے اسٹیرائڈ کے انجیکشن اسٹیرائڈ اس میں اگر درد کی شدت زیادہ ہے وہ انجیکشن بھی لگا دیے جاتے ہیں جوڑ میں انجیکشن لگائے جاتے ہیں اگر مسئلہ حل نہیں ہو رہا ہے اگر اس طرح کی آپ فیزیوتھراپی کر رہے ہیں یا وہ دورانیہ جو ہے یہ فیزیوتھراپی کا بھی تقریباً جو یہ 5 سے 6 ماہ تک کوئی جواب اس سے آپ کو پازیٹیو رسپانس نہیں ملتا تو اس کے بعد سرجری ریکمینڈ کی جاتی ہے تاکہ سرجری کے ذریعے اس جوڑ کو جو ہے وہ تھوڑا سا اس کو لوز کیا جائے تاکہ وہ حرکات جو ہیں اس کو حاصل کیا جا سکے